म गाउँघरको डाक्टरहरू देखेर एकदमै चकित हुने गर्छु. जे समस्या लिएर गए पनि खालि उहाँहरूले खोइ आँ गर्नुहोस् त अनि जिब्रो देखाउनुहोस् त भनेर भन्नुहुन्छ. सो जिब्रो हेरेकै भरमा कतिपय डाक्टरहरूले औषधि लेखिदिन्छन्. र यो भोको पेटमा खाने, यो खानापछि खाने, दिनमा तिनपल्ट खाने भनेर उहाँले जिब्रो हेरेकै भरमा भन्नुहुन्छ. त तपाईँले के कहिले विचार गर्नुभएको छ, सोच्नुभएको छ कि डाक्टरले किन प्रायः सबै मानिसहरूलाई सबै समस्याहरू मा जिब्रो देखाउन आग्रह गर्छन्? किन जिब्रो नै? किनभने जिब्रो हाम्रो स्वास्थ्यमा आएको समस्या पत्ता लगाउने एउटा माध्यम हो. डाक्टरहरूले तपाईँलाई थाहा छैन होला कि तपाईँको जिब्रो हेरेर तपाईँको स्वास्थ्य अवस्था, हेल्थ कन्डिसनको बारेमा धेरै कुरा बताउन सक्छ जिब्रो हेरेकै भरमा. त तपाईँलाई थाहा छ कि आत्मिक स्वास्थ्यको सन्दर्भमा पनि यो त्यत्तिकै सत्य साबित हुन्छ. याकुबको अनुसार हाम्रो जिब्रोबाट निस्किने शब्दहरूले हाम्रो आत्मिक अवस्था कस्तो छ भनी बताइदिन्छ. तपाईँ र मेरो जिब्रो हेरेकै भरमा हामी भन्न सक्छौँ कि तपाईँ र म आत्मिक रूपमा कस्तो गरिरहेको छौँ भनेर. आउनुहोस् याकुबको पत्रबाट आज हामी जिब्रोलाई विचार गर्नेछौँ. याकुब, आज हामी तीन अध्यायमा आइपुगेका छौँ. तीन अध्यायको एकदेखि बाह्र पदसम्मबाट हेर्नेछौँ. तपाईँलाई थाहा छ हामीले याकुबको पत्रबाट वचनको श्रृङ्खला हेरिरहेका छौँ. यो हाम्रो चर्चको अभ्यास हो. हामी विश्वास गर्दछौँ कि जब हामी परमेश्वरको वचनलाई व्याख्यात्मक रूपमा एक पदपछि अर्को पद हामी प्रचार गर्दै जान्छौँ, यसले चर्च निर्माण हुन्छ, यसले मानिसहरूलाई परमेश्वरको सम्पूर्ण अभिप्राय सुन्ने मौका दिँदछ. याकुब तीन अध्याय पृष्ठ सङ्ख्या 1658 पर्दछ. पृष्ठ सङ्ख्या 1658 बाह्र पदसम्म म पढिरहँदाखेरि तपाईँहरूले कृपया आफ्नो कान मतिर लगाउनुहोला, मलाई ध्यान दिनुहोला र आफ्नो आँखाहरू आफ्नो खोलिएका बाइबलहरूमा लगाउनुहोला. म पढ्दैछु. भाइ हो, तिमीहरूमध्ये धेरैजना शिक्षक नहो, किनकि तिमीहरू जान्दछौ हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ, किनकि हामी सबै धेरै भुल गर्दछौँ. जुन मानिसले आफूले बोल्ने कुरामा भुल गर्दैन त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ र त्यो सिद्ध मानिस हुन्छ. यदि घोडाहरूलाई बसमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायो भने तिनीहरूका सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौ. हेर त पचार जहाजहरू जो तेज हावाले चल्दछन् ती ठुला ठुला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छा अनुसार जता मन पर्यो त्यतै लान्छ. त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठुला ठुला कुराको अभिमान गर्दछ. हेर एउटा सानो आगोको झिल्काले ठुलो वन पनि सुहा पार्दछ. जिब्रो पनि एउटा आगो नै हो. यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो. यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ. हरेक किसिमका पशु पक्षी, घस्रने जन्तु र समुद्रका जीव जन्तुलाई तह लगाउन सकिन्छ र मानिस जातिबाट नै तह लगाइएको छ. तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन. घातक विषले भरिएको यो चञ्चल दुष्ट हो. यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौँ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्दछौँ. एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्. मेरा भाइ हो, यसो नहुनुपर्ने हो कि पानीको मूलको एउटै धाराबाट मिठो र तितो पानी निस्कन्छ र मेरा भाइ हो कि अन्जिरको बोटमा जैतुन अथवा दाखको बोटमा अन्जिर फल्न सक्छ र तितो पानीको मूलबाट पनि मिठो पानी निस्कन सक्दैन. अब तपाईँ मलाई हेर्न सक्नुहुन्छ. याकुबले हाम्रो जिब्रोसँग सम्बन्धित यहाँनिर पाँचवटा सत्यताहरू बताउँछन्. पाँचवटा सत्यताहरू. पहिलो सत्यता, हाम्रो जिब्रोले जे बोल्छ त्यसको न्याय हुनेछ. हाम्रो जिब्रोले जे बोल्छ त्यसको न्याय हुनेछ. हाम्रो हरेक शब्दहरूको न्याय हुनेछ. दोस्रो, हाम्रो जिब्रोमा पापको दाग लागेको छ अथवा हाम्रो जिब्रो पापद्वारा प्रभावित छ. हाम्रो जिब्रो, हाम्रो बोलीमा पापको दाग लागेको छ. र तेस्रो, हाम्रो जिब्रो हामीले महसुस गरेभन्दा धेरै शक्तिशाली छ. तेस्रो, हाम्रो जिब्रो हामीले महसुस गरेभन्दा धेरै शक्तिशाली छ. चौथो, जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन. चौथो, जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन. र पाँचौँ, हाम्रो जिब्रोले हामी को हौँ भनेर बताइदिन्छ. हाम्रो जिब्रोले हाम्रो वास्तविकता खुलस्त गरिदिन्छ. हाम्रो जिब्रोले हामी को हौँ भनेर बताउँदछन्. सो जिब्रो सम्बन्धी पाँचवटा सत्यताहरू: नम्बर एक, हाम्रो जिब्रोले जे बोल्छ त्यसको न्याय हुनेछ. नम्बर दुई, हाम्रो जिब्रोमा पापको दाग लागेको छ. नम्बर तिन, हाम्रो जिब्रो हामीले महसुस गरेभन्दा धेरै शक्तिशाली छ. र नम्बर चार, जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन. नम्बर पाँच, हाम्रो जिब्रोले हामी को हौँ भनेर बताउँदछ. सो रिगार्डिङ आवर टङ, जेम्स सेज फाइभ थिङ्स. फर्स्ट, वाट एभर आवर टङ स्पिक्स, इट इन्करेज जजमेन्ट. नम्बर टू, आवर टङ्स आर स्टेन्ड बाई सिन. नम्बर थ्री, आवर टङ्स आर मोर पावरफुल देन वी रियलाइज. Number four, no man can control or tame his tongue. Number five, our tongues reveal who we are.
Five satyatara hamirdechhau. Satyata number ek, hamro jibrole je bolcha tesko nyay hunecha. Pad ek lai hernus na. Bhai ho, timihar madhye dherai jana shikshak naho. Kina nahune? Kinaki timihar jandachhau hamro shiksha. हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ. सो याकुबले यहाँ के भनिरहेका छन्? तिमीहरूमध्ये धेरैजना शिक्षक नहौ, धेरैजना बाठो नपल्टौ. किन शिक्षक नहुने? धेरैजना शिक्षक हुनु राम्रो होइन र? मलाई लाग्छ धेरैजना शिक्षक हुनु भनेको त आशिषको कुरा हो. आखिरमा के हामी सबै विश्वासीहरू सुसमाचारका शिक्षकहरू हुन बोलाएका छैनौँ र? अवश्य पनि हामी सबैजना सुसमाचारको शिक्षक हुन बोलाएका छौँ. सबैजना हामी प्रचार गर्नलाई बोलाएका छौँ. त्यसो भए याकुबले भन्न खोजेको कुरा के हो यहाँ? सबैभन्दा पहिले हामीले यो कुरा बुझ्नुपर्छ कि याकुबले हामीलाई शिक्षक बन्न निरुत्साहित गरिरहेका छैनन्. यदि कोही पास्टर अथवा शिक्षक बन्न चाहन्छ भने यो त असल कुरा हो. पहिलो तिमी त्यति नदिए अनुसार, तर उनी योग्य हुनुपर्छ. सो याकुबले यहाँ भन्न खोजेको कुरा चाहिँ के हो भने, हामी शिक्षकहरूको भूमिका निभाउन होसियार हुनुपर्छ. हामीले यो कार्यलाई हल्का रूपमा लिनु हुँदैन, किनकि हामी पवित्र कुराहरू सम्हालिरहेको छौँ. मैले धेरै प्रचारकहरूले आफ्नो बाइबल खोलेर प्रचार गर्न अघि माफी मागेको सुनेको छु. उनीहरू यसो भन्छन् कि म आज बिहान त्यति बोल्न तयार छैन, त्रुटि भए माफ पाऊँ. तर याकुब भन्दैछन्, यदि तपाईँ सिकाउन तयार हुनुहुन्न भने कृपया नसिकाउनुहोस्, पुलपिटलाई हल्का रूपमा नलिनुहोस्, तयारी हुनुहुन्न भने तयार गरेर, तयारी भएर आउनुहोस्. एक पास्टर सधैँ सावधानीपूर्वक तयार गरेको वचन लिएर पुलपिटमा खडा हुनुपर्छ. पास्टरलाई परमेश्वरका मानिसहरूलाई आत्मिक भोजन खुवाउने जिम्मेवारी अथवा काम दिएको छ. पास्टर परमेश्वरको वचनको शिक्षक हुन्. यदि एक पास्टर अपर्याप्त तयारी वा अल्छेपनाको कारण यस सिकाउने कार्यमा असफल हुन्छ भने परमेश्वरले न्यायको दिनमा उसबाट हिसाब लिनुहुनेछ. तपाईँलाई थाहा छ किन आज धेरै झुटो शिक्षाहरू मौलाइरहेका छन्? किनभने ती झुटो शिक्षकहरू न्यायलाई लिएर डराउँदैनन्. उनीहरूलाई न्यायको बारेमा कति पनि डर छैन. तिनीहरू लापरवाह बोल्छन् किनभने तिनीहरू जान्दैनन् कि हरेक तिनीहरू बोलेको हरेक व्यर्थको कुराको न्यायको दिनमा लेखा दिनुपर्ने हुन्छ। मत्ती 12:36 भन्दछ, यीशुले त्यही भन्नुभएको छ कि तिनीहरू कि हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन् न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्ने हुन्छ। सो मित्रहरू, अँध्यारोमा बोलिएको कुरा न्यायको दिनमा खुलस्त हुनेछ, पर्दाफास हुनेछ। तपाईँले बोल्नुभएको प्रत्येक शब्द रेकर्ड भएको छ, रेकर्ड भइरहेको छ। मानौ त्यस दिन परमेश्वरले हामीले बोलेको रेकर्डिङ फाइलहरू निकाल्नुहुनेछ र हामी सबैको न्याय गर्नुहुनेछ। चाहे तपाईँ पास्टर हुनुहोस्, शिक्षक हुनुहोस्, पास्टर शिक्षक हुनुहोस्, अभिभावक शिक्षक हुनुहोस्, वा बालसङ्गतिको शिक्षक हुनुहोस्, एक दिन तपाईँ हाम्रा सबै विचारहरू देख्नुहुने र जान्नुहुने परमेश्वरको अगाडि उहाँलाई आफ्नो हरेक बोली हरेक शब्दहरूको हिसाब बुझाउनु उभिनुपर्ने हुन्छ। सुप्रियहरू, बाइबल न्यायको बारेमा प्रश्न छ कि हामीले हाम्रो जिब्रोले बोल्ने हरेक शब्दको न्याय हुनेछ। अझ विशेष रूपमा भन्नुपर्दाखेरि बाइबल शिक्षकहरूको न्यायको बारेमा एकदमै स्पष्ट छ, तिनीहरूको निम्ति न्यायको मापदण्ड उच्च छ। हामी सबै बोल्ने मानिसहरू हामी सबैले हाम्रो बोलीहरूको न्याय हामीले न्यायको दिनमा हिसाब बुझाउनु पर्ने हुन्छ, तर शिक्षकहरूको न्याय अझ कठोर रूपले हुनेछ। यो कस्तो किसिमको न्याय हो याकुबले हामीलाई यसबारे खासै धेरै बताउँदैनन्, तर यो न्याय एकदमै कडा न्याय हुनेछ। सो हामी के बोल्छौँ, परमेश्वरले त्यसको सरकार राख्नुहुन्छ, परमेश्वरले त्यसको ख्याल गर्नुहुन्छ। त्यसैले प्रियहरू, आफ्नो शब्दहरूलाई लिएर ध्यान दिनुहोस्। हामीलाई थाहा छ कि हामी सुन्ने गरेर कि बोलेको बोली र बन्दुकको गोली कहिले पनि फर्किँदैन, बोलिसकेको कुरा रद्द हुँदैन, यसलाई अनसेन्ड गर्न मिल्दैन, तपाईँले यसलाई मेटाउन सक्नुहुन्न, क्यान्सल गर्न मिल्दैन। शब्द मुखबाट शब्दहरू चिप्लिसकेपछि यसले कि त कसैलाई निर्माण गर्छ कि त यसले भत्काउँछ, चोट पुर्याउँछ। त्यति मात्र होइन प्रिय, हाम्रो जीवन र मृत्यु हाम्रो जिब्रोमा निर्भर छ। त्यसैले हाम्रा अग्रजहरूले भन्ने गर्नुहुन्थ्यो कि हामीले हाम्रो थुत्तुनो जहिले पनि जोगाउनु पर्ने हुन्छ। सो न्यायको दिनमा हामीले बोलेको कुराहरूको हिसाब बुझाउनु पर्ने हुन्छ। किन आज वचनको दोस्रो बुदाले हामीलाई बताउँछ कि किनकि हाम्रो जिब्रोमा पापको दाग लागेको छ। पदुईलाई हेर्नुहोस् न, किनकि हामी सबै धेरै भुल गर्दछौँ। जुन मानिसले आफूले बोल्ने कुरामा भुल गर्दैन त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, त्यो सिद्ध मानिस हुन्छ। सो पदुई अनुसार मित्रहरू, बोल्ने कुरामा गल्ती गर्नेमा केवल शेरबहादुर देवा मात्र पर्दैनन्, हामी सबै गल्ती गर्छौँ। याकुबले यहाँ कुरा गरेको त्रुटि अस्पष्ट बोली वा व्याकरणीय त्रुटिको बारेमा होइन, बुझ्नुहोस्। याकुबले यहाँ पाप गर्ने र परमेश्वरको मापदण्ड अनुरूप चुक्ने बारेमा कुरा गरिरहेका छन्। हामी सबै धेरै किसिमले पाप गर्छौँ, हामीमध्ये कोही पनि पाप नगर्नलाई सिद्ध छैनौँ, पाप रहित छैनौँ। सबैले भन्छन् प्रायः कि म पर्फेक्ट छैन, तर यसको गम्भीरता भने कसैले पनि बुझेको देखिँदैन। सो मित्र, हामीले के बुझ्नुपर्छ भने असिद्धता एक विश्वव्यापी समस्या हो। असिद्ध हुनु भनेको पापी हुनु हो। वास्तवमा Romans 3:10 यसो लेखिएको छ कि धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन, तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्रोले छल्का कुरा गर्छन्, सर्पको विष तिनीहरूका ओठमा छ। तपाईँले अन्तिम वाक्यांशलाई ध्यान दिनुभयो, तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्रोले छल्का कुरा गर्छन्, सर्पको विष तिनीहरूको ओठमा छ। सो विश्वव्यापी पापको चिन्हमध्ये एक भनेको अशुद्ध जिब्रो हो। यहाँनिर पावलले सबै मानिस पापी छन् भनेर फैसला सुनाइराख्दाखेरि कोही पनि धर्मी छैन, एकजना पनि धर्मी छैन भनिरहँदाखेरि पावलले मानिसको जिब्रोलाई उदाहरणको रूपमा लिइरहेका छन् कि मानिसको जिब्रोले छलका कुरा गर्छन् र मानिसहरूको जिब्रोमा ओठमा सर्पको विष छ। यसैया छ अध्यायमा पनि हामी यही सत्यता पढ्न पाउँछौँ, जुन अघि भर्खरै हामीले पढेर हाम्रो पापहरू स्वीकार गरेका थियौँ, कि छ अध्यायको पाँच पदले भन्छ कि जब यसैयाले परमेश्वरको पवित्रतामा आफूलाई पाए र उसको पाप प्रकट भयो र यसैया यसरी आफूलाई धिक्कार्छ कि धिक्कार म नष्ट भए किनभने म अशुद्ध ओठ भएको मानिस हु र अशुद्ध ओठ भएको मानिसहरूको बिचमा म बस्दछु र मैले मेरो आँखाले सर्वशक्तिमान परमप्रभु महाराज धीराजलाई देखेको छु। सो प्रियहरू, यस बिहानी के तपाईँको स्वीकार हो? के तपाईँले आफ्नो जिब्रोको अशुद्धतालाई लिएर स्वीकार गर्नुभएको छ? प्रियहरू, हाम्रो जिब्रोमा पापको दाग लागेको छ, त्यसैले हाम्रो बोलीमा पनि पापको दाग लागेको छ। त्यसकारण पावल भन्छन् कि तिमीहरूमध्ये धेरैजना शिक्षक हुन नखोज, किनकि हामी सबै भुल गर्छौँ, हामी सबै भुल गर्छौँ, किनकि हामी कोही पनि हामीमध्ये कोही पनि सिद्ध छैनौँ। यसको अर्थ त्यहाँ कुनै पनि सिद्ध शिक्षक भन्ने कुरा छैन, कमसेकम म सिद्ध छैन, मेरो शिक्षाहरू सिद्ध छैनन्, हामी सबैजना त्रुटि उन्मुख छौँ। त्यसकारण फाउल याकुब भन्छन् कि धेरैजना शिक्षक बन्न हतार गर्नु हुँदैन। सुप्रियहरू, हामी यस संसारमा हामी मध्ये कोही पनि महान गुरु महान शिक्षक येशु जस्तै छैनौँ। उहाँका शिक्षाहरू अतुलनीय थिए, उहाँ सिद्ध हुनुहुन्थ्यो र हामी सबैलाई उहाँको खाँचो छ। सो जिब्रोलाई लिएर हामीले हेर्दै हामीले बुझ्नुपर्छ सत्यता। पहिलो सत्यता भनेको हामीले बोल्ने हरेक बोलीको न्याय हुनेछ, र दोस्रो हाम्रो बोली असिद्ध छ, हाम्रो बोलीमा जिब्रो पापको दाग लागेको छ, त्यसकारण हामी होसियार हुनुपर्छ, र तेस्रो हाम्रो जिब्रो हामीले महसुस गर्यो भन्दा धेरै शक्तिशाली छ। हामीले जे सिकाउँछौँ र हाम्रो जिब्रोले जे बोल्छौँ त्यसले हामीलाई सुन्ने मानिसहरूमा ठुलो प्रभाव पार्छ। यो कुरा बुझाउन याकुबले तिनवटा उदाहरण यहाँ दिएका छन्, घोडा र लगाम, जहाज र पत्वर र सानो आगोको झिल्को। पछिको तेस्रो बुझ्दा हाम्रो जिब्रो हामीले महसुस गर्यो भन्दा धेरै शक्तिशाली छ। पहिलो हेर्नुहोस् हामी लगाम, यी तिनवटा उदाहरणमा पहिलो उदाहरण लगाम पत्तिनलाई हेर्नुहोस् न, यदि घोडाहरूलाई बसमा राख्नलाई तिनीहरूका मुखमा लगाम लगायो भने तिनीहरूको सारा शरीरलाई जता मन पर्यो त्यतै लान सक्छौँ। याकुबको आशय के हो? याकुबले भन्न खोजेको कुरा के हो? याकुबले यही कुरा भनिरहेका छन् कि जसरी एउटा सानो लगामले सम्पूर्ण घोडाको चाललाई निर्देशित गर्दछ, लगामको भरमा तपाईँ घोडालाई जता मन लाग्यो त्यतै लान सक्नुहुन्छ, त्यसरी नै हाम्रो सानो जिब्रो सानो शब्द बोली शिक्षणले हाम्रो जीवन र हाम्रो हामीलाई सुन्नेहरूको जीवनलाई निर्देशित गर्दछ। जिब्रो जतातिर जान्छ हाम्रो शरीर त्यतैतिर जान्छ। अर्को शब्दमा, प्रचारक जतातिर जान्छ चर्च पनि त्यतैतिर जान्छ। दोस्रो उदाहरण पतवार, हेर त पतसार, जहाजहरू जो तेज हावाले चल्दछन् ती ठुला ठुला भए तापनि एउटा सानो पतवारद्वारा गणधारले आफ्नो इच्छा अनुसार जता मन पर्यो त्यतै लान्छ। हामी सबैलाई थाहा छ जहाज ठुलो हुन्छ, तर कर्णधारले क्याप्टेनले जहाजलाई सानो पतवारद्वारा निर्देशित गरिरहेको हुन्छ। सो हाम्रा शब्दहरूले हाम्रा शिक्षाहरूले त्यो पतवारले जस्तै काम गर्छ, तिनीहरूले हाम्रो कार्यहरू हाम्रो एक्सन हाम्रो व्यवहारहरू निर्देशित गरिरहेको हुन्छ। उदाहरणको लागि, यदि एक शिक्षकले पुल्पिटमा उभिएर तपाईँको जीवनको लागि परमेश्वरको योजना भनेको यस जीवनमा स्वास्थ्य धन र समृद्धि हो भने सिकाउँछ भने तब तपाईँको प्रतिक्रिया आमेन हालेलुया स्वाभाविक रूपमा हुनेछ। परिणामस्वरूप तपाईँले अब धन सम्पत्तिलाई आत्मिक खतराको चिन्हको रूपमा नभई तपाईँले एक आशिषको रूपमा देख्न थाल्नुहुन्छ, र तपाईँ विश्वासयोग्यताभन्दा फलदायितालाई बढी रुचाउन सुरु गर्नुहुन्छ, र तपाईँ पवित्रताभन्दा अथवा पवित्रभन्दा पनि तपाईँ स्वास्थ्य बन्न चाहनुहुन्छ। सो मलाई लाग्छ चर्चको उन्नति वा पतन प्रचारकको अथवा शिक्षणको उन्नति शिक्षकको उन्नति वा पतनमा भर पर्छ। विश्वासीहरू कमजोर हुनुको एउटा कारण पुलपिट कमजोर भएकोले गर्दाखेरि हो। तसर्थ प्रिय अरूलाई गलत दिशातिर उस्काउन सकिने खतरा लिएर हामी आफ्नो शब्दहरूबारे सावधान रहनुपर्छ. यसले पतवारले जस्तै काम गर्छ. सानो जिब्रो सानो छ, पतवार सानो हुन्छ, जसरी सानो पतवारले ठुलो जहाजलाई यसले चलाउँछ, त्यसरी नै हाम्रो बोलीले सम्पूर्ण शरीरलाई र हामी सुन्नेहरूलाई यसले निर्देशन गर्दछ. सो के तपाईँ आफ्नो जिब्रोको बोलीलाई लिएर सावधान हुनुहुन्छ? के तपाईँ जिब्रो कति विनाशकारी छ भनेर तपाईँले बुझ्नुभएको छ? तपाईँले अझै हेर्नुपर्ने हुन्छ पद पाँच देख्नु उतातिर, आगोको झिल्का. याकुबले हामीलाई जबसम्म हामी कायल हुँदैनौँ, जबसम्म हामी मान्न तयार हुँदैन तबसम्म छोड्दैनन्. याकुबले हामीलाई एकपछि अर्को उदाहरण दिइरहेका छन्. घोडाको उदाहरण दिए, ओके, चित्त बुझेन, बुझेन, जहाज ल्याएर, अझै भएन, आगो ल्याएर, आगोको झिल्का, पद पाँचदेखि हेर्नुहोस् न. त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठुला ठुला कुराको अभिमान गर्दछ. हेर, एउटा सानो आगोको झिल्काले ठुलो वन पनि स्वाहा पार्दछ. जिब्रो पनि एउटा आगो नै हो. सो जिब्रो एउटा सानो अङ्ग भएर ठुला ठुला कुराको अभिमान गर्दछ. लुसिफर स्वर्गदूत, आदम र अब्बा, फारो राजा, राजा नपुग्दनेश्वर, राजा नेरो, यसका केही उदाहरणहरू हुन्. सायद तपाईँको जिब्रोले पनि ठुला ठुला कुराको अभिमान गर्छ होला. तर प्रिय, हामी होसियार हुनुपर्छ, यसको नतिजा भयानक हुनसक्छ. के तपाईँले कहिले डढेलो देख्नुभएको छ वनमा, होइन जङ्गलमा डढेलो लागेको देख्नुभएको छ? यो नियन्त्रण गर्न नसक्ने गरी अगाडि बढिरहेको हुन्छ. सब अगाडि आउने सब स्तोकलाई यसले नाश पारिरहेको हुन्छ. डढेलो कसरी लाग्छ तपाईँलाई थाहा छ? डढेलो कसरी सुरु हुन्छ तपाईँलाई थाहा छ? डढेलो सानो आगोको झिल्काबाट सुरु हुन्छ. कसैले चुरोट खाएर त्यसै फ्याँकेको वा आगो निभाउनु बिर्सेको कारण यस्तो हुनसक्छ. कसैले जानी बुझी सानो आगो छोडिदिएको हुनसक्छ. सो मित्र, जसरी एउटा सानो झिल्का निभाउन नसकिने ज्वालामा परिणत भएर सिङ्गो जङ्गललाई ध्वस्त पार्न सक्छ, याकुब भन्दैछन्, त्यसरी नै हाम्रा शब्दहरूले सम्पूर्ण व्यक्तिलाई नष्ट गर्न सक्छ. यसले आगोले जस्तै काम गर्छ. याकुबले भन्दैछन्, यो आगोसँग, यो आगो नै हो, यसको अर्थ यो आगो सर, डढेलो सर यो सल्किन्छ. अफवाह, अरूको कुरा कटाई जङ्गलको आगो जस्तै फैलिन्छ र यसले मानिसको चरित्रलाई, मानिसको निष्ठालाई तहस नहस पार्छ. त्यसकारण त हामीलाई बाइबलले यस विषयमा धेरै बताएको छ. जस्तै हितोपदेश 16:27 यसरी भन्दछ कि बदमासले खराबी रच्दछ अनि त्यसको बोली वचन प्रखर आगो झैँ हुन्छ. कुटिलमतीको मानिसले विवाद उत्पन्न गराउँछ र कुरौटोले घनिष्ठ मित्रताहरूमा फाटो ल्याउँछ. त्यसै गरी हितोपदेश 26:20 पदले पनि यसरी भन्दछ कि दाउरा बिना आगो निभ्छ, कुरौटो बिना खिचोलो खिचोला शान्त हुन्छ. भुङ्राको लागि कोइला र आगोको लागि दाउरा चाहिँ कल सल्काउनको निम्ति झगडिया मानिस हुन्छ. कुरुटेका शब्दहरू मिठो घाँस जस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छ. हामीलाई भनेछ है वचन, हामीलाई भने जस्तो महसुस भइरहेको छ. याकुबले यही भन्दैछन् कि यो शरीरको अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो, यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्छ. हरेक अपराधिक घटनामा अथवा हरेक अपराधमा जिब्रो संलग्न भएको हुन्छ, बुझ्नुहुँदैछ? हरेक अपराधमा, हामीले गर्ने हरेक अपराधमा जिब्रो संलग्न भएकै हुन्छ. जिब्रोको संलग्नता बिना हामी वास्तवमा केही गर्नै सक्दैनौँ. हामी कुनै पाप गर्नै सक्दैनौँ वास्तवमा जिब्रोको संलग्नता बिना. जिब्रोको संलग्नता बिना कुनै पाप नै हुँदैन प्राय. त्यसैले जिब्रो आफै शैतानको औजार बन्न सक्छ. यो नरकद्वारा सञ्चालित हुन्छ जिब्रो. के तपाईँलाई यसु र पत्रुसको कथा याद छ? जब यसुले आफ्नो चेलाहरूलाई, अब उहाँले धेरै कष्ट भोग्नुपर्छ र उहाँ पुजारीको हातमा सुम्पिनुपर्छ, उहाँ मारिनुपर्छ भनी उहाँले बताउनुभयो. पत्रुसले यसुलाई कसरी सल्लाह दिने कोसिस गर्दा, मलाई थाहा छ प्रभु, त्यस्तो कहिले नहोस्. तब यसुले कसरी प्रतिक्रिया दिनुभयो? शैतान, मबाट दूर भइहाल. सो पत्रुसको जिब्रोले शैतानको औजारको रूपमा काम गरेको हामी देख्छौँ. ख्रिस क्रुसमा जान चाहनुहुन्थ्यो, पत्रुसले नजाने सल्लाह दिन्थ्यो. अनि त्यो जिब्रोबाट आएको त्यो बोली कहाँबाट आएको थियो? सैतानबाट। पत्रुसको जिब्रो नर्कद्वारा सञ्चालित थियो। रेसुले भन्यो, सैतान मबाट दूर भइहाल। सुप्रियहरू, तपाईँको जिब्रो कस्तो छ? म यो सोधिरहेको छुइनँ कि तपाईँको जिब्रो लामो छ कि छोटो छ, मोटो छ कि पातलो छ, म यो सोधिरहेको छुइनँ। तपाईँको जिब्रो कस्तो छ? तपाईँको जिब्रोको प्रयोगले के देखाउँदैछ? तपाईँको जिब्रो कुन शक्तिद्वारा सञ्चालित छ? तपाईँ होसियार हुनुहोस्। जिब्रो पापद्वारा उत्पत्त भएको छ र जिब्रो शक्तिशाली छ, त्यसकारण जिब्रोलाई कसैले पनि तल आउन सक्दैन। आजको वचनको चौथो बुदा, जिब्रोलाई कुनै मानिसले तल आउन सक्दैन। पश्चातलाई हेर्नुहोस् न, हरेक किसिमको पशु पक्षी घस्रिने जन्तु र समुद्रका जीव जन्तुलाई तल आउन सकिन्छ र मानिस जातिबाट नै तह लगाइएको छ, तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। आफ्नो भनाइलाई पुष्टि गर्न याकुबले हामीलाई यहाँ चिडियाखानातिर लैजान्छन्। यदि तपाईँ चिडियाखाना जानुभएको छ भने तपाईँले देखिसक्नु भएको छ, चिडियाखानामा मानिसहरूले बाघ, हात्ती, गैडा सबलाई तह लगाएको हुन्छ। त्यहाँ तपाईँले गोही देख्नुहुन्छ, जलगैडा देख्नुहुन्छ, विभिन्न प्रकारका चराहरू देख्नुहुन्छ र विभिन्न किसिमका जनावरहरू नियन्त्रणमा तपाईँले देख्नुहुन्छ। तर याकुब भन्छ त्यो सम्भव छ, तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। किन सक्दैन? किन सक्दैन? याकुबले उत्तर दिन्छन्, किनकि घातक विषले भरिएको यो चञ्चल दुष्ट हो। हाम्रो जिब्रो, हाम्रो जिब्रो, यो जिब्रो एकदम सफा देखिन्छ, क्लिन देखिन्छ। जिब्रोलाई तपाईँले सफा पनि गर्नुहुन्छ, जिब्रोलाई तपाईँले एकदमै सफा मेन्टेन गर्नुहुन्छ, तर याकुब भन्दैछन् यो जिब्रो, हामी सबैसँग छ जिब्रो, हाम्रा यी जिब्रोहरू घातक विषले भरिएको चञ्चल दुष्ट हुन्। जिब्रोको यहाँनिर विशेषताहरूलाई विचार गर्नुहोस् न, यो आराजक दुष्ट हो। जिब्रो चञ्चल, अस्थिर, कुनै पनि समयमा फुत्किन सक्ने किसिमको छ। कुनै पनि समयमा यो फुत्किन्छ र यसले तहस नहस गर्छ। तपाईँलाई अयुबको कथा याद छ? अयुबको घटना, अयुब एक अध्यायमा एक दिन स्वर्गीय दूतहरू परमप्रभु सामुन्ने उपस्थित हुँदा सैतान पनि तिनीहरूसँग आयो र परमप्रभु सैतानलाई सोध्नुभयो, त कहाँबाट आइस्? तर त्यसले भन्यो, पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको। जिब्रो चारैतिर घुमफिर गर्ने चञ्चल दुष्ट हो। यो चारैतिर घुमफिर गर्ने चञ्चल, यो जतिखेर पनि फुत्किन सक्छ, यो घातक विषले भरिएको हुन्छ र यसले तहस नहस गर्न सक्छ। यो गोमन सर्पभन्दा पनि कम विशाल हुँदैन। यसले आफ्नो विष फाल्न पायो भने बच्ने सम्भावना कमै हुन्छ। हाम्रो जिब्रो बसमा राख्न नसकिने किसिमको छ, याकुब भन्छन्। कुनै पनि योग, योगा, ध्यानले हाम्रो जिब्रोलाई नियन्त्रण गर्न सक्दैन। त्यसलाई नियन्त्रण गर्ने शक्ति छैन वास्तवमा। एकजना प्रभुको जन म्याथ्यु हेनरीले यसरी भन्नुभएको छ कि पशु र चराचुरुङ्गीहरूलाई तह लाउने शक्ति र कलाले जिब्रोलाई तह लाउन सक्दैन। अलौकिक अनुग्रह र सहायता बिना कुनै पनि मानिसले जिब्रोलाई बसमा राख्न सक्दैन। परमेश्वरको अनुग्रह, परमेश्वरको सहायता बिना कुनै पनि मानिसले आफ्नो जिब्रोलाई तह लगाउन सक्दैन। यदि तपाईँको जिब्रो बसमा छैन भने सायद हुनसक्छ त्यहाँ परमेश्वरको अनुग्रहको काम नै भइरहेको छैन। तसर्थ याकुबले यहाँ कसैले जिब्रोलाई बसमा राख्न सक्दैन भन्दैनन्, तर कुनै मानिसले जिब्रोलाई बसमा राख्न सक्दैन, तह लगाउन सक्दैन भन्दछन्। बुझ्दैछ? याकुबले यहाँनिर कसैले पनि जिब्रोलाई तह लगाउन सक्दैन भनेर भनिरहेको छैनन्, तर कुनै मानिसले जिब्रोलाई तह लगाउन सक्दैन। यसको अर्थ जिब्रोलाई तह लगाउन सक्ने, बसमा राख्न सक्ने त्यहाँ कोही छ? कोही छ? त्यो
अरू कोही नभएर परमेश्वर स्वयं हुनुहुन्छ, येशू ख्रीष्ट हुनुहुन्छ, जसले मात्र हाम्रो जिब्रोलाई बसमा राख्न सक्नुहुन्छ। उहाँको कृपाद्वारा मात्र हाम्रो जिब्रोलाई बसमा राख्न सम्भव छ। र परमेश्वरले हाम्रो हृदयको शल्यक्रिया गरेर, अपरेसन सर्जरी गरेर हाम्रो जिब्रोलाई नियन्त्रणमा ल्याउनुहुन्छ। जसरी डक्टरले जिब्रो त हेर्छ तर जिब्रोको उपचार गर्दैन, जिब्रोको उपचारमा लाग्यो भने मेन समस्याको समाधान हुँदैन। हाम्रो जिब्रोको उपचार त्यतिखेर मात्र हुन्छ जतिखेर हाम्रो हृदयको उपचार हुन्छ, किनकि हाम्रो जिब्रो हृदयद्वारा सञ्चालित हुन्छ। र परमेश्वरले प्रियहरू, जब परमेश्वरले हाम्रो हृदय परिवर्तन गर्नुहुन्छ, उहाँले हाम्रो जिब्रोहरू पनि परिवर्तन गर्नुहुन्छ। हाम्रो जिब्रोहरू अपरिवर्तित अवस्थामा छाड्नुहुन्न, हृदयको परिवर्तनसँगै स्वचालित रूपमा, अटोमेटिक रूपमा जिब्रोहरू परिवर्तन हुन्छन्। तपाईँको जिब्रोले के देखाउँछ? तपाईँको अनियन्त्रित जिब्रोले के देखाउँछ? यदि तपाईँको जिब्रो अनियन्त्रित छ भने यो तपाईँसँग सायद अझै पुरानो मरेको ढुङ्गाको हृदय छ भन्ने कुराको सङ्केत हुनसक्छ। याद गर्नुहोस्, याकुबले एक अध्यायको 26 पदमा के भनेका थिए, यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ र आफ्नो जिब्रोमा लगाम लाउँदैन भने, तर आफ्नो हृदयलाई धोका दिन्छ भने त त्यस मानिसको धर्म व्यर्थ हुन्छ। अर्को शब्दमा, अनियन्त्रित जिब्रो भएको मानिस अपरिवर्तित हृदय भएको मानिस हो। यदि त्यो व्यक्ति तपाईँ हो भने यस बिहानी म तपाईँलाई आग्रह गर्दछु, कृपया आफ्नो पापहरू स्वीकार गर्नुहोस् र येशु ख्रीष्टतर्फ फर्किनुहोस्। प्रिय, हाम्रो जिब्रोले हामी को हौँ भनेर देखाउँछ। आजको वचनको 5 बुदा पद 9 हेर्नुहोस् न, यसद्वारा हामी, यही जिब्रोद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौँ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेको मानिसहरूलाई हामी सराप्छौँ। एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ, यसो नहुनुपर्ने हो तर भइरहेको छ। इथन तल झरेर ग्रेसँग खेल्न एकदम आतुर हुन्छ जहिले पनि। वास्तवमा ती दुवैजना, इथन र ग्रे, दुवै खेल्न एकदम आतुर देखिन्छन्। तर उनीहरू खेल्ने क्रममा खेलाउनलाई लिएर झगडा गर्न उनीहरूलाई 5 पनि लाग्दैन। इथन र ग्रे दुवैले कसरी एकअर्काको खिसी गर्छ तपाईँलाई म बताऊ। तिनीहरू दुवैले आफ्नो जिब्रो निकाल्छन् र दुवै कानमा हातहरू लगाउँछन् र उनीहरू ना 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 गरेर एकअर्कालाई खिसी गर्छन्। उनीहरू आफ्नो जिब्रो देखाएर एकअर्कालाई खिसी गर्छन्। फेरि हामीहरू बच्चा जस्तै छौँ। हामी एक मिनटमा धेरै राम्रो हुन्छौँ, अर्को मिनटमा हामी एकदमै नराम्रो बन्छौँ। भर्खरै हामी हल्लेलुया भन्छौँ, इमानुएलको रगतले मेरा सबै पाप धोयो भन्छौँ, र केही समय नबित्दै परमेश्वरको स्वरमा बनेको मानिसलाई पख न पख भन्दै हामी सराप्न थालिहाल्छौँ। तपाईँ र मेरो वास्तविकता हो। हामी सराप दिन्छौँ। हेर्नुहोस्, यहाँ श्राप कुनै कालो जादु वा अपशब्दहरू नै हुनुपर्छ भन्ने छैन। ओके, तपाईँले अरूलाई तल खसाल्ने उद्देश्यले जे पनि भन्नुहुन्छ त्यो श्राप मानिन्छ बाइबल अनुसार। परमेश्वरको स्वरूपमा बनाइएकाले अरूको सम्मान गर्नुको सट्टा, अरू मानिसहरू परमेश्वर स्वरूपमा बनेको हुन् भनेर उनीहरूलाई परमेश्वरको स्वरूपमा बनेको मानिसको रूपमा सम्मान गर्नुको सट्टा, यदि हामीले तिनीहरूको जीवनशैली, तिनीहरूको प्राथमिकता, जात, रङ्ग, उचाइ, मोटाइ, यसको आधारमा अपमान हामी गर्छौँ भने त्यसले परमेश्वरको अपमान गर्दछ। त्यो त परमेश्वरको विरुद्धमा गरेको अपराध मानिन्छ। फ्रीहरू, हाम्रो जिब्रोले हाम्रो पाखण्डीपन देखाइदिन्छ। यसले हाम्रो पाखण्डीपन, कपटीपन प्रकट गरिदिन्छ। एउटै जिब्रोले हामी परमेश्वरको प्रशंसा गर्छौँ र त्यही जिब्रोले परमेश्वरको अपमान गर्छौँ। कसरी? जब हामी परमेश्वरको स्वरूपमा बनेका अरूलाई सराप्छौँ तब हामी परमेश्वरको अपमान गर्छौँ। तपाईँहरूमध्ये धेरैलाई थाहा छ, नगिनाले एकदमै मिठो थुक्पा पकाउनुहुन्छ, सबैभन्दा राम्रो थुक्पा संसारभरि। नगिना जस्तो राम्रो थुक्पा कसैले पनि पकाउँछ जस्तो मलाई लाग्दैन, विशेष गरी पोर्क थुक्पा। असहमत हुनुहुन्छ तपाईँ, सायद ठिकै छ, केही छैन। तपाईँको पत्नीले सायद राम्रो बनाउनु होला, ठिकै छ। ओके, मेरो लागि भने नगिनाले बनाएको पोर्क थुक्पा बेस्ट हुन्छ जहिले पनि। तर कहिलेकाहीँ नगिनाले
सोयाबिन हालेर थुक्पा बनाउँछिन्, सोयाबिन न्युटेला होइन, जुन मलाई खासै मन पर्दैन, त्यो सोयाबिनले थुक्पाप्रतिको मेरो दृष्टिकोणै परिवर्तन गरिदिन्छ। अब मसँग सोच्नुहोस्, यदि मैले छ्या कति नमिठो थुक्पा भनेर भने के हुन्छ? त्यो बोलीले केवल थुक्पाको मात्र अपमान हुँदैन, तर थुक्पा बनाउनेको पनि अपमान हुन्छ, अथवा मैले नगिनाको अपमान गरिरहेको छु। याकुबले यही भनिरहेको छन्, परमेश्वरको स्वरमा भनेको मानिसको अपमान गर्दा तपाईँले त्यस मानिसलाई बनाउनु हुने सृष्टिकर्ता परमेश्वरको अपमान गर्नुहुन्छ। डरलाग्दो कुरा प्रियहरू, जब कोही मानिसलाई तपाईँ घृणा गर्नुहुन्छ, तुच्छ दृष्टिकोणले हेर्नुहुन्छ, खसालेर बोल्नुहुन्छ, तपाईँको जिब्रोले उसलाई पेच पार्नुहुन्छ, घोच्नुहुन्छ, तपाईँले त्यही भन्नुहुन्छ, लुक एट द्याट पर्सन, कस्तो परमेश्वरको सृष्टि भने बनाउने कस्तो हुन्। जब कुनै सङ्ग्रहालयमा गएर कुनै तपाईँ चित्रहरू, आर्टहरू, कलाहरू हेर्नुहुन्छ, तब तपाईँ त्यो त्यो चित्रलाई, तपाईँ त्यो आर्टलाई तपाईँ जब मन पराउनुहुन्छ, अनि त वाउ कस्तो राम्रो आर्ट भन्नुहुन्छ, पक्कै पनि त्यसले तपाईँलाई, त्यो कलाकारलाई, त्यो बनाउने मान्छेलाई प्रशंसा गर्ने बनाउँछ। जब तपाईँ छ्या कसले बनाएको यो भनेर तपाईँ भन्नुहुन्छ भने त्यो टिप्पणीले आर्टिस्टलाई असर गर्छ। यही कुरा हाम्रो जिब्रोले बोल्ने कुराहरूमा लागु हुँदछ। याकु भन्छन्, मेरा भाइ हो, मेरा बहिनीहरू, मेरा दाजुभाइ दिदीबहिनीहरू, किसिमका विश्वासीहरू, त्यसो नहुनुपर्ने हो, यसो नहुनुपर्ने हो, अचम्मै भइरहेको छ, यसो नहुनुपर्ने वास्तवमा हो। अचम्म कुरा हो यस्तो कि आँपको बोटमा स्याउ फलिरहेको छ, स्याउको बोटमा आँप फलिरहेको छ, यस्तो नहुनुपर्ने हो, कसरी भइरहेको छ, यो त उल्का भयो, यो त अचम्म भयो, नहुने कुरा भयो। यदि तपाईँ चर्चमा परमेश्वर मलाई माया गर्नुभएकोमा, मेरा पापहरू क्षमा गर्नुभएकोमा म तपाईँलाई धन्यवाद दिन्छु भन्नुहुन्छ, तर अरूलाई प्रेम गर्ने कुरा र अरूलाई क्षमा दिने कुरा जब त्यो कुरा आउँछ, त तपाईँ भन्नुहुन्छ उसले मलाई जे गरेको छ नि त्यस कुरा लिएर म उसलाई कसरी क्षमा दिन सक्छु, हाउ क्यान आई फर्गिभ, कसरी सक्छु, पाँच वर्षको कुरा छ यहाँ, सी डिजर्भ्स मोर, ही डिजर्भ्स मोर, ऊ अझै बढी दुर्व्यवहारको योगिएको छ, अझै उसको जीवनमा अझ धेरै नराम्रो कुरा हुनुपर्छ। याकुब भन्छन्, मेरो भाइ हो, यसो नहुनुपर्ने हो। जेम्सले, याकुबले आफ्नो कुरा बता बुझाउन प्रकृतिबाट दुईवटा उदाहरण दिन्छन्, प्रकृतिबाट दुईवटा उदाहरण याकुबले छोड्दैनन् हामीलाई जबसम्म यो बुझ्दैनौँ। दुईवटा उदाहरण एघार र बाह्र पदमा छ। एघार पद, के पानीको मूलको एउटै धाराबाट मिठो र तितो पानी निस्कन्छ र? यसको उत्तर हुन्छ, अह निस्कँदैन। त्यस्तै पद बाह्रमा याकुब भन्छन्, मेरो भाइ हो, के अन्जिरको बोटमा जैतुन अथवा दाखको बोटमा अन्जिर फल्न सक्छ र? यसको उत्तर हुन्छ, अह फल्दैन, आँपले न स्याउ फलाउँछ न लिचीको बोटले केरा फलाउँछ। यदि फल्यो भने के हुन्छ? अचम्म हुन्छ, यो उल्का हुन्छ, भाइरल बन्छ, यो यो फोटो भाइरल बन्छ, अचम्मै हुन्छ। हो, फोटोसप गर्न सकिन्छ, हो, आँपको बोटमा स्याउको दाना लगेर झुन्डाउन सकिन्छ, तर आँपले स्याउ फलाउँदैन। त्यसो भने यदि अन्जिरको बोटमा जैतुन फल्दैन भने अथवा दाखको बोटमा अन्जिर फल्दैन भने, याकुब भन्छन्, तितो पानीको मूलबाट पनि मिठो पानी निस्कन सक्दैन। अर्को शब्दमा, एउटै मुखबाट आशीर्वाद र श्राप आउन सक्दैन, कि त आशीर्वाद कि त श्राप। यसो नहुनुपर्ने हो भाइ हो। सो प्रियर, कतै तपाईँको शनि कतै कतै तपाईँ शनिबारको दिन चर्चमा आएर परमेश्वरको प्रशंसा गर्ने, तर आइतबारको दिन आफ्ना साथीहरू छिमेकीलाई सराप्ने त गर्नुहुन्न। कतै तपाईँ चर्चमा दूत तरहरूसँगको सम्बन्धमा भूत त हुनुहुन्न। अरू मानिसहरूसँग तपाईँको सम्बन्ध र व्यवहार कस्तो छ, तपाईँको बोली वचन कस्तो छ, आमाहरू विशेष गरी आमाहरू तपाईँको बोली वचन कस्तो छ, छोराछोरीसँग तपाईँको बोली वचन कस्तो छ, दिदी बहिनीहरू, जब तपाईँ एक साथ हुनुहुन्छ अर्काको कुरा नकाटी बस्नै सकिँदैन, गाह्रो हुन्छ, गाह्रो हुन्छ, यो सजाय दिए जस्तै हुन्छ। तर याकुबको पत्रले, परमेश्वरको वचनले हामीलाई के भन्दैछ? दाजुभाइहरू, तपाईँको बोली केवल अपशब्दले मात्र भरिएको हुनुपर्छ अथवा त्यो मात्र अपशब्दले भरिएको बोली वचन मात्र खराब छ भन्न याकुबले भन्न खोजिरहेको छैनन्, तर तपाईँको अरूहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ, अरूहरूसँग तपाईँको व्यवहार कस्तो छ, तपाईँको फेसबुकको पोस्ट, ट्विटरको पोस्टहरू कस्ता छन्, कस्ता छन्? याद गर्नु, साँचो विश्वासीहरूले जहिले पनि परमेश्वरको प्रशंसा गर्न र अरूहरूलाई परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई आशिष दिन, निर्माण गर्न आफ्नो जिब्रो प्रयोग गर्छन्। तपाईँले आफ्नो जिब्रोलाई केको निम्ति प्रयोग गर्नुभएको छ? प्रिय, हामी सबै स्वीकार्छौँ कि आजको वचनले हामीलाई भनिरहेको छ, हामी यस्तो नगरौँ कि ओ फलाना अहिले सङ्गतिमा छ, ठ्याक्कै उसले सुनिरहेको छ कुरा, म यति खुसी छु यो वचन उसले सुनिरहेको छ। यदि भनिराख्नु भएको छ भने तपाईँले गलत बुझिराख्नु भएको छ, यो वचन तपाईँको लागि हो, तपाईँ र मेरो लागि हो। वचनले हामीलाई हप्की गाली दिइरहेको छ, वचनले हामीलाई चेतावनी दिइरहेको छ। अब त्यसो भयो हाम्रो प्रत्युत्तर के हुनुपर्छ? जस्तै हामी यस हलबाट अब घर जान्छौँ, हाम्रो प्रत्युत्तर कस्तो हुनुपर्छ? आजको वचनप्रति हामीले कसरी प्रत्युत्तर जनाउनुपर्छ? स्वास्थ्यमा गडबडी हुँदा डाक्टरले खोइ जिब्रो देखाउनुहोस् त भन्छ, तर पनि जिब्रोलाई पनि केही गर्दैन। तपाईँलाई थाहा छ किन? किनकि जिब्रोले समस्या के हो र समस्या कहाँ छ भनी देखाउने काम गर्छ। जिब्रोले उपचार गरिनुपर्ने महत्त्वपूर्ण अङ्गतिर इसारा गरिरहेको हुन्छ। प्रिय, त्यसरी नै हाम्रो जिब्रोलाई बसमा राख्ने सङ्कल्पको साथ तपाईँ घर जाँदैनौँ। ओहो, जिब्रोलाई अब बसमा राख्नुपर्ने रहेछ, ट्याक्सीमा होइन, त्यो सङ्कल्पको साथ हामी घर जाँदैनौँ। हामी जिब्रोलाई बसमा राख्नुपर्ने रहेछ, अब होसियार हुनुपर्ने रहेछ बोल्ने कुरा लिएर, यो नैतिक पाठ मात्र लिएर हामी घर जाँदैनौँ। न त हामी हाम्रो जिब्रोलाई कहिले बसमा राख्न सक्ने छैन रहेछ भनेर निराशा नै हुन्छौँ। यदि तपाईँ निराश हुनुहुँदैछ भने तपाईँ निराश नहुनुहोस्। ओहो, म त कस्तो बोली छ मेरो त, मैले यो हप्ता पनि कतिलाई मैले दुखाएको छु, मैले कस्तो आफ्नो जिब्रोलाई बसमा राखेको छुइनँ, म जस्तो खत्तम कोही पनि छैन भनेर तपाईँ आफूलाई पनि फेरि त्यसरी तपाईँ नगिराउनुहोस्। तपाईँले कि तपाईँ सङ्कल्प पनि नगर्नुहोस् र तपाईँ निराश पनि नहुनुहोस्। हाम्रो यो प्रत्युत्तर हुनुहुँदैन। हामीले एउटा काम गर्नुपर्छ, एउटा काम, हामीले ख्रिस्टलाई हेर्नुपर्छ, हामीले सहायताको लागि ख्रिस्टलाई हेर्नुपर्छ। कुनै मानिसले आफ्नो जिब्रोलाई बसमा राख्न सक्दैन, नियन्त्रण गर्न सक्दैन, तह लाउन सक्दैन, तर ख्रिस्टले सक्नुहुन्छ। प्रियहरू, उहाँले हाम्रो जिब्रोलाई केवल नियन्त्रण मात्र गर्नुहुन्न तर नयाँ तुल्याउनुहुन्छ ख्रिस्टले। तपाईँलाई याद छ, यसै अगमवक्ताले पवित्र परमेश्वरको उपस्थितिमा आफ्नो पाप स्वीकार गरेपछि के भयो? यसैया 6:6-7 पदले के भन्दछ? तब चिम्टाले वेदीबाट आगोको भुकुरो हातमा लिएर सराफहरूमध्ये एकजना मौका उडेर आए, र सात पदले भन्छ, तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, हेर, यसले तिम्रो ओठ छोएको छ, अब तिम्रो अधर्म मेटियो र तिम्रो पापको प्रायश्चित भयो। ओ प्रियहरू, ख्रिस्टले हाम्रो पापको प्रायश्चित गरिदिनु भएको छ, आगोको भुङ्ग्रोले होइन तर आफ्नो रगतले। ख्रिस्टलाई हेर्नुहोस्, ख्रिस्टमा भरोसा गर्नुहोस्, ख्रिस्टको प्रेमलाई ध्यान दिनुहोस्, सुसमाचार आफूलाई प्रचार गर्नुहोस्। तपाईँ र म अशुद्ध ओठ भएको मानिसहरू, अशुद्ध ओठ भएको मानिसहरूसँग हामी बस्थ्यौँ, तर ख्रिस्टले हामीलाई नयाँ तुल्याउनु भएको छ। यो सुसमाचारको सत्यताले तपाईँ र मलाई हाम्रो जिब्रोहरू जुन उद्देश्यको निम्ति बनिएका हुन् त्यसको निम्ति प्रयोग गर्नलाई सहायता पुर्याउनेछ। परमेश्वरले हामी सबैलाई परमेश्वरको महिमाको निम्ति र परमेश्वर मानिसहरूको निर्माणको निम्ति हाम्रा जिब्रोहरूलाई प्रयोग गर्न सहायता गरौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।